नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रिया नेपाल र रत्नावली शर्मा। आज 2079 साल वैशाख महिनाको 7 गते बुधबार वैशाख कृष्ण पक्ष चतुर्थी तिथि, तदनुसार अप्रेल 20 तारीक सन् 2022, नेपाल सम्वत 1142।
आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। लोकतन्त्र बचाउन गठबन्धन, लोकतन्त्रलाई कमजोर बनाउने शक्तिहरूले वर्तमान गठबन्धनलाई टुटाउने प्रयास गरिरहेका छन् शीर्षकमा छापिएको खबर हो यो। प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान गठबन्धन टुटाउने प्रयास भए पनि त्यो विफल हुने बताउनु भएको छ। नेपाल विद्यार्थी संघको 53 स्थापना दिवसका अवसरमा आयोजित आगामी निर्वाचनमा नेपाल विद्यार्थी संघको भूमिका विषय कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले लोकतन्त्रलाई कमजोर बनाउने शक्तिहरूले वर्तमान गठबन्धनलाई टुटाउने प्रयास गरिरहेको बताउनुभयो। उहाँले भन्नुभयो, गठबन्धनमा गिभ एण्ड टेकको कुरा भइहाल्छ। गठबन्धनका अरू शक्तिले नेपाली कांग्रेस ठूलो पार्टी भएकाले बढ़ी हिस्सा दिने र अरू साना पार्टीले सानै भाग खोजेका छन्। त्यसमा आपत्ति मान्नुपर्ने अवस्था छैन। प्रधानमन्त्री देउवाले अघिल्लो निर्वाचनमा नेपाली जनताद्वारा कम्युनिष्ट पार्टीहरूलाई झण्डै 2/3 बहुमत दिए पनि जनहितमा काम गर्न नसकेको बताउनुभयो। उहाँले भन्नुभयो, जनताको काम पनि गर्न नसक्ने अनि संसद विघटन गर्दै जाने र प्रतिगमनको काममा अग्रसर भए पछि म प्रधानमन्त्रीको पदमा पुगेको हुँ। लोकतन्त्र बचाउनका लागि गठबन्धन पनि बनेको हो। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि अझै पनि खतरा कायमै रहेको बताउनुभयो। उहाँले लोकतन्त्र बचाउनैका लागि वर्तमान गठबन्धन बनेको र लोकतन्त्रको खतरा नटरूञ्जेलसम्म गठबन्धन कायम रहने तर्क प्रस्तुत गर्नुभयो। उहाँले गठबन्धनका कारण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिगमनकारीसँग हात मिलाउँदै हिँडेको आरोप लगाउनुभयो। नेता पौडेलले भन्नुभयो, एमाले अध्यक्ष ओली अहिले कुन र कस्ता मान्छेसँग हात पसार्दै हिँडेका छन् त्यो हेर्दा नै थाहा हुन्छ कि अझै प्रतिगमनकारी शक्ति एकजुट हुँदैछन्। त्यसकारण हामी सचेत हुन आवश्यक छ। लोकतन्त्र बचाउन गठबन्धन, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
छ महानगरमा मिल्यो भागबण्डा, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको समाचारको शीर्षक हो यो। सत्ता गठबन्धन दलले लामो रसाकसीबीच छ महानगरपालिका प्रमुख र उपप्रमुख पदको उम्मेद्वारीमा भागबण्डा गरेका छन्। कांग्रेसको भागमा काठमाडौँ, ललितपुर र विराटनगरको नगर प्रमुख पद परेको छ। एकीकृत समाजवादीले पोखरा, जसपाले वीरगंज र माओवादी केन्द्रले भरतपुरको नगर प्रमुख पाएका छन्। प्रधानमन्त्री निकट स्रोतका अनुसार कांग्रेसले वीरगंज, पोखरा र भरतपुरमा उपप्रमुख लिने भएको छ। माओवादीले ललितपुर, एकीकृत समाजवादीले काठमाडौँ र जसपाले विराटनगरमा उपप्रमुख पाउने भएका छन्। भरतपुर र पोखरा महानगरको भागबण्डामा गठबन्धन बीच रसाकसी चलेको थियो। कांग्रेसका स्थानीय नेता कार्यकर्ताले दुवै महानगरपालिकाको नेतृत्व आफ्नै पार्टीले नै लिनुपर्ने भन्दै केन्द्रीय नेतृत्वलाई दवाब दिएका थिए भन्दै अन्नपूर्ण पोस्टले छापेको छ। यता गोर्खापत्र दैनिकले सत्ता गठबन्धन दलको बैठक, साझा उम्मेद्वारीको कार्यविधि तय शीर्षकमा गोर्खापत्रले प्राथमिकताका साथ खबर छापेको छ। आसन्न स्थानीय तहको निर्वाचनमा देशका 6 महानगरपालिका र 11 उपमहानगरपालिकामा चुनावी तालमेलको विषयमा सत्ता साझेदार 5 दल निर्णयको अन्तिम चरणमा पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार 2 चरणमा सम्पन्न सत्ता साझेदार दलको बैठकले महानगर र उपमहानगरका साझा उम्मेद्वार तय गर्ने र कार्यविधि बनाउने कार्यलाई अन्तिम रूप दिएका हुन्। सोमबारदेखि नै निर्णायक छलफलमा जुटेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले मध्यरातसम्मको छलफलपछि चुनावी तालमेलको खाका तयार गर्नुभएको हो। तर समझदारी पत्रमा तर पछिल्लो समय समाचार तयार पार्दासम्म समझदारी पत्रमा हस्ताक्षर नभएको नेकपा माओवादी केन्द्रका नेता देव गुरूङलाई उल्लेख गर्दै गोर्खापत्रले सत्ता गठबन्धन दलको बैठक, साझा उम्मेद्वारीको कार्यविधि तय शीर्षकमा प्राथमिकताका साथ खबर छापेको छ। यसैबीच चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनै पर्ने भएको छ। यो प्रसंगलाई पनि आजका पत्र पत्रिकाहरूले अग्रपृष्ठमा प्राथमिकता दिँदै छापेका छन्। स्थानीय तहमा उम्मेद्वार बन्न इच्छुक बहालवाला जनप्रतिनिधिले राजीनामा दिनै पर्ने फैसला सर्वोच्च अदालतले मंगलबार सुनाएको छ। न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले चुनावी आचार संहिताको विषयमा परेको रिट निवेदन खारेज गरेपछि जनप्रतिनिधिले फेरि चुनाव लड्न चाहे मनोनयन पत्र दर्ता गराउनु अघि बहालवाला पदबाट राजीनामा दिनै पर्ने भएको हो। निर्वाचन आयोगले यही वैशाख 30 हुने स्थानीय तहको चुनावका लागि बनाएको आचार संहितामा पालिकाका प्रमुख उपप्रमुख लगायत जनप्रतिनिधिले फेरि उम्मेद्वारी दिन चाहे पहिला भइराखेको पदबाट राजीनामा दिनुपर्ने उल्लेख छ। आचार संहिताको यो प्रावधान विरूद्ध सर्वोच्च अदालतमा जनप्रतिनिधिले रिट निवेदन दर्ता गराएका थिए। आयोगले पालिकाको चुनावका लागि वैशाख 11 र 12 मनोनयन दर्ता मिति तोकेको छ। यसअघि स्थानीय तहका जनप्रतिनिधिले फेरि उम्मेद्वार बन्न चाहे राजीनामा दिनुपर्ने सम्बन्धी आचार संहिता कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले मंगलबार रिट निवेदन नै खारेज हुने फैसला सुनाएको हो। चुनाव लड्न जनप्रतिनिधिले राजीनामा दिनै पर्ने नागरिकले प्राथमिकताका साथ यो प्रसंग छापेको छ।
गवर्नर अधिकारीको पक्षमा सर्वोच्चको आदेश, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। सर्वोच्च अदालतले गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। न्यायाधीश हरिप्रसाद भुयालको एकल इजलासले गवर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय अर्को आदेश जारी नभएसम्मका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो। सर्वोच्चले यही 13 वैशाखमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। गत 24 चैतमा मन्त्री परिषदले गवर्नर अधिकारी विरूद्ध सर्वोच्च अदालतका पूर्व न्यायाधीश पुरूषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै उनी स्वत निलम्बनमा परेका थिए। मन्त्री परिषदको निर्णयपछि निलम्बित अधिकारी जाँचबुझ समितिलाई कामकाज गर्न रोक लगाउन र आफूलाई नियमित काममा फर्काउन माग गर्दै सर्वोच्च पुग्नु भएको थियो। यसैबीच राजधानी दैनिकमै आजै काममा फर्किने शीर्षकमा खबर छापिएको छ। सर्वोच्च अदालतले गवर्नर महाप्रसाद अधिकारीलाई निलम्बन नगरी काममा फर्कने गरी अल्पकालीन अन्तरिम आदेश दिएपछि गवर्नर अधिकारी बुधबार नै काममा फर्कने हुनुभएको हो। मन्त्री परिषदले गत 24 चैतमा निर्णय गर्दै गवर्नर अधिकारीमाथि छानबिन गर्ने भन्दै निलम्बन गरेपछि गवर्नर अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो। सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारी विरूद्धको निर्णय तत्काल कार्यान्वयन नगर्नु भन्दै 13 वैशाखमा दुवै पक्षलाई बोलाएको छ। त्यति बेलासम्म गवर्नर निलम्बन नहुने भएपछि गवर्नर अधिकारी बुधबार नै राष्ट्र बैंकमा काममा फर्किने तयारीमा हुनुहुन्छ। गवर्नर अधिकारीको पक्षमा सर्वोच्चको आदेश, राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यसै प्रसंगलाई नागरिक दैनिकले पनि गवर्नर अधिकारीलाई सर्वोच्चले काममा फर्कायो शीर्षकमा खबर छापेको छ भने कान्तिपुर दैनिकले अग्रपृष्ठमा गवर्नर फर्किए नैतिक कठघरामा अर्थमन्त्री शीर्षकमा खबर छापिएको छ।
तपाईले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
श्रम ऐन 2074 को पालना गरौं। श्रमिक, श्रमिक आपूर्तिकर्ता र रोजगार दाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन महँगो, खर्चिलो र भड्किलो हुँदै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले निर्वाचन महँगो र भड्किलो हुँदा सिद्धान्त र विचारभन्दा पनि सम्पत्ति र स्रोत साधनले निर्वाचन प्रभावित हुने खतरा बढ़्यो भनेर व्यक्त चिन्ताप्रति आयोग संवेदनशील रहेको बताउनुभयो। स्थानीय तह निर्वाचन सन्दर्भमा काठमाडौँमा मंगलबार आयोजित मीडिया अन्तर्क्रियामा प्रमुख आयुक्त थपलियाले निर्वाचनलाई भड्किलो र खर्चिलो हुनबाट रोक्न आयोगले निर्वाचन खर्चको सीमा तय गरेको स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षसँगको सुझावको आधारमा आचार संहिता जारी गरिएको हो। सबै पक्षको सहभागितामै अनुगमन समेत गरिनेछ। उहाँले निर्वाचन प्रतिको निष्ठालाई कमजोर पार्ने र निर्वाचनका विविध गतिविधिलाई दूषित तुल्याउने प्रवृत्ति लोकतान्त्रिक प्रणालीमा सुहाउने विषय नभएको टिप्पणी समेत गर्नुभयो। निर्वाचन खर्चिलो र भड्किलो हुँदै गएकोमा चिन्ता गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
नेकपा यसको घोषणा पत्र जारी, शिक्षा स्वास्थ्य र बिजुली निशुल्क, यो खबर नागरिक दैनिकले छापेको छ। एमालेबाट विभाजित भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा यसले जनतालाई शिक्षा स्वास्थ्य र बिजुली निशुल्क उपलब्ध गराउने प्रतिबद्धता गरेको छ। नेकपा एमाले स्थानीय तह निर्वाचन सन्दर्भमा मंगलबार सार्वजनिक गरेको घोषणा पत्रमा यस्तो प्रतिबद्धता जनाएको हो। पार्टी अध्यक्ष माधव कुमार नेपालले घोषणा पत्रमा आफूहरूले गर्न सकिने काम मात्रै अघि सारेको र हरेक स्थानीय तहमा घोषणा पत्र सार्वजनिक गर्न यसले मूल नीतिबारे प्रष्ट पार्ने बताउनुभयो। उहाँले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा निशुल्क स्वास्थ्य उपचार सेवालाई राखिने बताउनुभयो। नेपालका अनुसार यसका लागि आवश्यक पर्ने जनशक्ति, उत्पादन र साधन स्रोत वितरणमा संघ र प्रदेश सरकारहरू सहकार्य गरिनेछ। शिक्षा स्वास्थ्य र बिजुली निशुल्क, नेकपा यसको घोषणा पत्र जारी, नागरिक दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र दैनिकले इन्धन खर्चमा कटौती शीर्षकमा सम्पादकीय छापेको छ। वर्तमान अवस्थामा विश्व अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको तथ्य कसैबाट लुकेको छैन। फलस्वरूप नेपाल लगायत विश्वका प्राय हरेक मुलुक सन्तुलित अर्थव्यवस्थाका लागि प्रयासरत देखिएका मात्र होइनन्, आवश्यक विभिन्न उपायको अवलम्बन समेत गरिरहेका छन्। भविष्यमा अझ संकटपूर्ण अवस्थाको सामना गर्न नपरोस् भनी अहिलेदेखि नै सबै क्षेत्रमा सचेतता अप्नाउनु बुद्धिमानी नै हो। विषम आर्थिक परिस्थितिकै फलस्वरूप नेपालमा रेमिट्यान्सको प्रवाहमा कमी, उच्च व्यापार घाटा तथा वैदेशिक मुद्राको संचितमा चाप परिरहेको सरकारी निकायहरूको भनाई सार्वजनिक हुँदै आएका छन्। यस स्थितिलाई दृष्टिगत गर्दै स्वस्थ अर्थतन्त्र निर्माण गर्न मुलुकले विभिन्न आर्थिक अनुशासनका नीति नियमको अख्तियार आवश्यक हो। यस सन्दर्भमा विदेशी मुद्रा खर्चेर गरिने वस्तुको आयातमा कटौती वा नियन्त्रण गरिनु राम्रो हो। पेट्रोलियम पदार्थ जस्ता इन्धनका स्रोतको आयातमा नेपालले वर्षेनी ठूलो रकम खर्च गरिरहेको छ र अर्थतन्त्र विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा इन्धनको खर्चमा कटौती गर्नुपर्ने भन्दै गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। अन्नपूर्ण पोस्टले महिलालाई नपन्छाउँ शीर्षकमा सम्पादकीय उठाएको छ। दलहरूलाई स्थानीय चुनावका लागि उम्मेद्वार छान्ने चटारो छ। ठूला दलले पालिका प्रमुखमा सर्वसम्मत भएका बाहेक हरेकमा सिफारिश गर्दा एकजना महिला अनिवार्य सिफारिश गर्न निर्देशन दिएका छन्। पार्टीको सर्कुलर विपरीत जान नसकेर उम्मेद्वार सिफारिश गर्नेहरूले एकजना महिला सिफारिश गरिरहेका छन्। तर यो सिफारिश महिलालाई टिकट दिन होइन कि पार्टीको सर्कुलर विपरीत गएन भन्न मात्र, यसको पुष्टि 2074 सालको स्थानीय निर्वाचनको परिणामले पनि गर्छ। देशभरमा 753 स्थानीय तह छन्। मध्ये 11 गाउँपालिका र 7 नगरपालिकामा मात्र महिलाको नेतृत्व छ। प्रतिशतमा भन्ने हो भने यो 2.4 मात्र हो। महिलालाई नपन्छाउ, अन्नपूर्ण पोस्टको सम्पादकीय हो यो। गत वर्षायाममा आएको बाढ़ी र पहिरोबाट क्षति पुगेको मेलम्ची खानेपानी आयोजना पुनः कहिलेबाट सञ्चालन हुने भन्ने जनचासोबीच उपत्यकावासीका धारामा केही दिनमा पानी खस्ने भएको छ। निराशा तथा अनिश्चितताका बीच बहुप्रतीक्षित मेलम्ची पानीले थोरै समयका लागि भए पनि राजधानीवासीको तिर्खा मेट्ने भएको छ। यो सुखद समाचार हो भन्दै काकाकुल काठमाडौँको मेलम्ची सपना शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ। देश आर्थिक संकटको भुमरीमा परिरहेका बेला सीमा भन्सारमा करोड़ौं रूपियाँ राजस्व छली गरिएको विषयलाई लिएर राजस्व अनुसन्धान विभागले विशेष अदालतमा मुद्दा दायर गरेको छ। राजस्व छलीमा संलग्न विभिन्न फर्मका संचालक तथा व्यक्ति विरूद्ध दायर गरिएको यो पछिल्लो मुद्दाले देशको चालू अर्थतन्त्र र यसको सञ्चालनमा अनगिन्ती प्वाल, सुरुङ र लुप होलहरू छन् भन्ने स्पष्ट रूपमा देखाएको छ। तस्करी रोक्न सीमानाकामा नियमित अनुगमन गर्नुपर्ने भन्दै राजधानीले सम्पादकीयमा उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी खबरहरू चिन्ताजनक छैन, सतर्कता जरूरी। गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो। अर्थतन्त्रका कतिपय सूचकमा दबाव बढ़ेपछि अर्थतन्त्र समस्यातर्फ धकेलिन लागेको चर्चा अहिले व्यापक छ। अर्थविदेखि सर्वसाधारणसम्मले सामाजिक सञ्जाल, औपचारिक तथा अनौपचारिक छलफल र कुराकानीमा अर्थतन्त्रबारे चासो र चिन्ता व्यक्त गरेका छन्। सबैभन्दा ठूलो चिन्ताको विषय विदेशी मुद्राको संचितको छ। निरन्तर उकालो लागिरहेको आयातका कारण विदेशी मुद्रा संचिति घटेकाले भविष्यमा आयातका लागि विदेशी मुद्रा पर्याप्त नहुने र नेपालले आयात गर्नै नसक्ने तहमा पुग्नेसम्मको चिन्ता व्यक्त हुने गरेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार फागुनसम्म नेपालसँग 11 खर्ब 71 अर्ब रूपियाँ अर्थात 9 अर्ब 58 करोड़ डलर संचित छ। यो संचितबाट 6 महिना 21 दिनको वस्तु तथा सेवा आयात धान्छ। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष 2078-79 को 8 महिनामै नेपालले 13 खर्ब 8 अर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात गरेको छ। आयातको वृद्धि दर यही गतिमा बढ़े चालू आर्थिक वर्षभित्र नेपालले 17 खर्ब रूपियाँको वस्तु आयात गर्ने अनुमान गरिएको छ। यसैबीच नेपालसँग रहेको विदेशी मुद्रा संचित एउटा स्ट्याण्डर्ड भित्रै छ। संचितले बोर्डर लाइन पार गर्यो भन्नु सही कुरा होइन। अहिले पनि हामीसँग रहेको संचितले 7 महिनाको आयात धान्न पुग्छ। 3 महिनाको पनि आयात धान्न नसक्ने अवस्था नेपालको होइन। कोविडपछि एकैपटक अर्थतन्त्र चलायमान हुँदा विदेशी मुद्रामा केही चाप परेको मात्र हो। अर्थमन्त्री जनार्दन शर्माको भनाईसहित गोर्खापत्र दैनिकले यो खबर अग्रपृष्ठमा छापेको छ।
अब केही प्रसंगहरू छोटकरीमा। ड्यूटीमा रहेकी प्रहरीको विभत्स हत्या गरिएको लेटाङ घटनाका 10 अभियुक्त मंगलबार 50,000 रूपियाँ धरोटीमा रिहा भएका छन्। अन्य 5 जना फरार छन्। उक्त घटनामा 15 जना विरूद्ध कर्तव्यज्यान मुद्दा चलाइएको थियो। 10 जना पक्राउ परेका थिए। जिल्ला अदालत मोरङका न्यायाधीश शिशिरराज ढकाल गोयकले जिल्लासले मंगलबार पक्राउ परेकालाई धरोटी बापत जनै 50,000 रूपियाँ लिएर छाड्न आदेश दिएको हो। पक्राउ परेकालाई धरोटीमा छाड्न आदेश भएको र फरार रहेकाको हकमा पक्राउ पूर्जी जारी हुने अदालतका सूचना अधिकारी हिमबहादुर बुढाथोकीले बताउनुभयो। जघन्य लेटाङ घटनाका अभियुक्त धरौटीमा रिहा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
किसानका लागि कृषि उपकरण खरिदमा 43.5 लाख अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश सचिव, उपसचिव र अधिकृत सहित 5 विरूद्ध मुद्दा दायर गरेको छ। लुम्बिनी प्रदेशको तत्कालीन भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव वैकुण्ठ अधिकारी, महाशाखाका प्रमुख उपसचिव श्रीधर गेवाली, ऋषि कृषि प्रसार अधिकृत शाखा अधिकृत मुकेश रमजाली, नेपाली तथा आपूर्तिकर्ता कम्पनी आधुनिक कृषि किसान संस्था र त्यसका प्रबन्ध निर्देशक राजाराम तिवारी विरूद्ध मुद्दा दायर गरेको हो। किसानका लागि मिनी टिलर किन्दा 43.5 लाख अनियमितता नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
वर्षेनी श्रम बजारमा थपिने जनशक्तिमा कुनै खास सिपमा कति दक्ष हुन्छन्। अदक्षका तुलनामा दक्षले रोजगारीमा प्राथमिकता पाउने मात्र होइन आमदानी पनि राम्रो गर्छन्। तर वैदेशिक रोजगारीमा जाने नेपालीको ठूलो संख्या अदक्ष कामदारको हुने गरेको छ। सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुरूप सिपयुक्त जनशक्ति उत्पादन गर्न अधिकार सम्पन्न तालिम प्रतिष्ठान स्थापना गर्ने प्रक्रिया अघि बढ़ाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशिष्टीकृत निकायका रूपमा राष्ट्रिय व्यावसायिक तथा सिप विकास तालिम प्रतिष्ठान स्थापना गर्न लागेको हो। स्वायत्त सिप प्रतिष्ठान गठन हुँदै कान्तिपुरको अर्थवाणिज्य पृष्ठमा खबर छ।
कोविड महामारीको प्रभावसँगै बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभावका बीच पनि देशभरि जग्गा किनबेच बढ़ेको छ। चालू आर्थिक वर्षको पहिलो 9 महिनामा देशभरि 5,98,778 घर जग्गा किनबेच भएका हुन्, जुन गत वर्षको सोही अवधिको तुलनामा 14% बढ़ी हो। 9 महिनामा 6 लाख घर जग्गा खरिद बिक्री, 60 अर्ब राजस्व संकलन नयाँ पत्रिका दैनिकले अर्थ पत्रिका पृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। हामी श्रेया नेपाल र रत्नावली शर्मा विदा हुन्छौं। नमस्कार।